नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। नेपालमा कोरोना संक्रमणको अवस्था क्रमशः नियन्त्रणतर्फ अघि बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार 2,62,000 संक्रमित मध्ये 2,56,000 भन्दा बढ़ी निको भइसकेका छन्। हिजोको तथ्याङ्कलाई हेर्दा देशभर 6,700 बढ़ी नमूना परीक्षण गरिएको थियो, त्यसमा 409 जनामा संक्रमण पुष्टि भएको छ। यो पछिल्लो अवस्थाले कोरोना नियन्त्रण हुँदै गएको स्पष्ट पनि पारेको छ। पछिल्लो अवस्थालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविडको उपचार गर्न तोकिएका अस्पतालहरूलाई कोविड बाहेकका सबै सेवा पनि नियमित गर्न निर्देशन दिएको छ। त्यस्तै विश्वका विभिन्न मुलुकमा अहिले कोरोना विरूद्धको खोप प्रयोगमा आएको छ। नेपालमा सरकारले खोप ल्याउने प्रक्रिया चलिरहेको जनाएको छ। विश्वका कतिपय मुलुकहरूमा कोरोना संक्रमणको दोस्रो र तेस्रो लहर चलिरहेको छ। विश्वमा आज 24 घण्टाको यो पछिल्लो तथ्याङ्क हेर्दा 7,50,000 भन्दा बढ़ी कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यस्तो हेर्दाखेरि अन्तर्राष्ट्रिय अवस्था चाहिँ कोविडको एकदमै झन भयावहतर्फ अगाडि बढ़ेको भनेर विश्व स्वास्थ्य संगठनले सचेत पनि गराएको छ। तर हामी कहाँ भने अवस्था क्रमशः नियन्त्रणतर्फ अघि बढ़ेको देखिएको छ। आजको अन्तर्संवादमा हामीले नेपालमा कोरोना संक्रमणको नियन्त्रणको अवस्था, त्यसै गरी कोरोना विरूद्धको खोप ल्याउने तयारी लगायतका विषयमा कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम। डाक्टर साहब, स्वागत छ यहाँलाई। हजुर डाक्टर साहब, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद छ।
अब हाम्रो यो तथ्याङ्कका सन्दर्भमा अलिकति विश्लेषण गरौं। शुरूमा जसरी तथ्याङ्कहरू आएका छन् कि पछिल्लो दिन हिजोको मात्रै कुरा गर्दा पनि 6,700 भन्दा बढ़ी नमूना परीक्षण गरियो, त्यसमा 409 जनामा मात्रै कोरोना संक्रमण पुष्टि भयो। अब यसले के कुरा संकेत गर्छ डाक्टर साहब? अब यसले के कुरा संकेत गर्छ? हामी कोरोना नियन्त्रणको कुन अवस्थामा आइपुगेका छौं डाक्टर साहब?
अहिले कोरोनाको इन्फेक्सन नेपालमा संक्रमण कम भएको छ
डाक्टर साहब। हजुर,
अहिलेभन्दा 3 महिना अगाडि हामीले हेर्दाखेरि हाम्रो इन्फेक्सन दर, संक्रमण दर चाहिँ झन्डै 20-25% थियो। 100 मान्छेको टेस्ट गर्दाखेरि 20-25 पोजिटिभ आउँथ्यो। अहिले 100 टेस्ट गर्दाखेरि 6-7% आउँछ। त्यसो भएर अहिले संक्रमणको दर कम भएको छ। यसमा चाहिँ मुख्य गरी गाउँघरमा त्यसै पनि भिडभाड छैन, सोसल फिजिकल डिस्टेन्सिङ, सामाजिक दूरी कायम भएको छ। सहरमा मान्छेहरूले चाहिँ मास्क लगाएका छन्, अलि होसियार भएका छन्। त्यसो भएर अहिले चाहिँ संक्रमणको दर घटेको छ। र यसो भन्दा भन्दै यो संक्रमण दर घटे पनि हाम्रो जोखिम चाहिँ कम भएको छैन। पोहोर साल यति बेला एउटा पनि केस थिएन नेपालमा, अहिले झन्डै 2,60,000 जति मान्छे चाहिँ संक्रमित भइसके भने अहिले चाहिँ 5,000 जति मान्छे संक्रमित छन्, सक्रिय संक्रमित। तिनले चाहिँ 2,60,000 होइन, कैयौँ लाख चाहिँ इन्फेक्सन फेरि गराउन सक्छ। त्यसो भएर यो रिस्क चाहिँ कम भएको छैन, तर यो संक्रमणको दर प्रतिशत भने घटेको छ
डाक्टर साहब। अब जसरी भनौँ न, पछिल्ला तथ्याङ्कहरूले र यहाँले पनि अहिले यो कुरा भन्नुभयो कि संक्रमणको दर घटेको छ। अब हिजोको तथ्याङ्कले पनि त्यो कुरा बताउँछ। म फेरि एकचोटि भनौँ, हिजो 6,700 बढी नमूना परीक्षण गरियो, त्यसमा 409 जनामा मात्रै संक्रमण पुष्टि भयो। अब यो अवस्थाले चाहिँ अब हाम्रा यहाँले भने जस्तो बानी व्यवहार भनौँ न, हामीले चाहिँ कोरोना विरूद्ध जुन सामाजिक दूरीको सन्दर्भको कुरा गर्यौं, या हात धुने, मास्क लाउने लगायतका जुन उपायहरूको अवलम्बन गर्ने कुरा गर्यौं, त्यसको अवस्था चाहिँ बढेर गएको छ होइन त सजगता?
अब यस्तो कुरा हुन्छ, संक्रमण दर घटेको त देखियो, तर हाम्रा बानी बेहोराहरू त अहिले पनि खतरनाक छन्। मानिसहरूले, कति मान्छेहरूले चाहिँ अहिले यो कोरोना भाइरस कन्ट्रोल भइसक्यो अब केही पनि छैन भने जस्तो गरी हिँडिरहेका छन् त्यस्तै व्यवहार गरिरहेका छन् र यसले चाहिँ फेरि संक्रमण निकाउने खतरा जस्तो अहिले तपाईँ हेर्नुहोस् राजनीतिक पार्टीका भेलाहरू भइरहेछन् आमसभाहरू भइरहेछन् जुलुस भइरहेछन् यसले फेरि चाहिँ संक्रमणको दर बढाउन सक्छ त्यसो भएर ढुक्क हुने अवस्था चाहिँ हामीसँग चाहिँ अहिले पनि छैन
डाक्टर अब जस्तो आम सर्वसाधारणहरूका सन्दर्भमा यहाँले अहिले जुन खालको टिप्पणी गर्नुभयो सरकारलाई लिएर पनि मानिसहरूले चाहिँ नै होइन अब सरकार पनि बिस्तारै ढुक्क हुँदै गएको हो कि भन्ने हिसाबले बुझिरहेका छन् जस्तो एउटा हिजोको मात्रै निर्णय कि अब जसरी चाहिँ कोविड उपचार गर्नका लागि हामीले विशेष अस्पतालहरू भनेर तोकेका थियौं ती अस्पतालहरूमा कोविड बाहेकका सबै सेवा पनि अब नियमित गर्नुहोस् भनेर यहाँहरूले जुन हिजो निर्देशन दिनुभयो त्यो त्यसले चाहिँ होइन अब नियन्त्रणतर्फ अगाडि बढेको भन्ने कुरालाई बढी संकेत गर्छ कि अथवा अन्य चाहिँ रोगीहरूले अन्य बिरामीहरू अस्पतालमा सेवा नपाएको हुनाले त्यसलाई सँगसँगै लैजाउँ भन्ने कुरालाई बढी जोड दिन्छ डाक्टर साहब
अब यो कोरोना भाइरसको रोग चाहिँ नयाँ रोग हो संसारकै लागि पोहोर साल यति बेला केस भर्खर देखा परेको थियो संसारमा अहिले बढेर यो अवस्थामा पुग्दैन त्यसरी नयाँ रोग भएको हुनाले कति कुरा हामीलाई पनि अनुभव थिएन र कोभिडको कारणले अहिले संक्रमणको कारणले मान्छे मर्ने संख्या चाहिँ कम भएको छ र यसो हुँदाहुँदै नन कोभिड रोगहरू जुन रोगले चाहिँ मान्छेहरू ग्रही परिरहेका छन् मरिरहेका छन् दुःख पाइरहेका छन् ती मानिसहरूले पनि अब सेवा पाउनु पर्यो अब कोभिडको लोड चाहिँ अलिक घट्यो संख्या चाहिँ घट्यो हिजो 46,000 मान्छे सक्रिय संक्रमित थिए भने अहिले चाहिँ 4,000 सक्रिय संक्रमित छन् त्यसो भएर मैले पहिला पनि भनेको थिएँ तपाईँहरूले याद गर्नुभयो भएन कि यो कोरोना भाइरसको इन्फेक्सन ट्युबरकुलोसिस जस्तै एचआइभी जस्तै हेपाटाइटिस जस्तै समाजमा यो रहिरहन्छ अब इन्डेमिक भन्छौँ हामी इपिडेमिक पान्डेमिक चाहिँ धेरै ठुलो संख्यामा फैलियो अलिकति चाहिँ संक्रमितहरू समाजमा समुदायमा रहिरहन्छन् त्यसको पनि उपचार गर्दै त्यसको पनि जाँच गर्दै त्यसको पनि खोज पडताल गर्दै अरू रोगहरूको पनि गर्दै जानुपर्छ आखिरी मान्छेलाई दुःख मान्छेको मृत्यु त अरू कारणले भयो भने पनि त नराम्रो कुरा हो नि त्यसो भएको भएर सँगसँगै हामी अब काम गर्दै जानुपर्छ भनेका हौ हामीले
अब डाक्टर साहब अहिले भनौँ न यो विश्वको यो पछिल्लो तथ्याङ्क हेर्ने हो भने धेरै ठूलो संख्यामा 7,50,000 करिब करिबको संख्यामा यो पछिल्लो 24 घण्टामा संक्रमितहरू बढ़ाएका छन् अब त्यसमा पनि चाहिँ अमेरिकामा 2,00,000 भन्दा बढ़ी त्यसै गरी बेलायतमा 62,000-63,000 त्यस्तै ब्राजिलमा पनि त्यही संख्यामा अब यो दोस्रो लहर तेस्रो लहर जसरी चाहिँ आइरहेको छ त्यसले हामीलाई पार्ने प्रभाव पार्न सक्ने प्रभाव र त्यसका लागि हामीले चाहिँ अहिले नै तत्काल चाहिँ गर्नुपर्ने तयारी सजगताहरू के हुन सक्छन् डाक्टर साहब
र जुन कुरा उल्लेख गर्नुभयो दोस्रो लहर आयो भनेर त्यो मान्छेहरूको पदपर्याजन नबस्ने बानीले गर्दा आएको हो त्यो मान्छेहरूले मास्क नलगाउने भिडमा जाने होइन मान्छेहरूले जोखिम कम भयो भनेर भन्ने त्यही अनुसारको व्यवहार गर्ने गरेर त्यो दोस्रो लहर आएको त्यसो भएर नेपालमा अब पहिलो लहरै कायम छ घटेको छ तर पनि अझ पनि त्यो लहर कायमै छ यदि हाम्रा आनी बानीहरू हाम्रा बानी बेहोराहरू हामीले गर्नुपर्ने पथ परहेजहरू जनस्वास्थ्यका मापदण्डहरू जुन फलो गर्नुपर्छ जरुरी नपरिकन घरबाट ननिस्कने अहिले बुढाबुढीहरू घरबाट ननिस्किनुहोस् भनिरहेछौँ हामीले अनि चाहिँ दूरी कायम नगर्ने मास्क नलगाउने यस्तो गर्यो भने फेरि चाहिँ सेकेन्ड लहर आउन सक्छ त्यो धेरै खतरनाक पनि हुन सक्छ त्यसो भएर के अरे वाइज पिपुल लर्न फ्रम अदर्स मिस्टेक भने जस्तै बुद्धिमान मान्छेहरूले अरूको गल्तीबाट सिक्छन् अरू देशहरूले गरेको गल्ती हामीले गर्नु हुँदैन हाम्रो देशको नेपाली दाजुभाइ दिदीबहिनीहरूले गर्नु हुँदैन भन्ने कुरा यसले भन्छ त्यसले त्यही नै हामीलाई सूचना निर्देशन दिन्छ त्यही अनुसार हामीले हाम्रा आनीबानीहरूलाई चाहिँ कायम राखिराख्नुपर्छ।
डाक्टर, अब यो नयाँ प्रजातिको कुरा छ नि, यसमा हामी कहाँ पनि केही संदिग्ध चाहिँ अब भनौँ न केसहरू देखिएको छ, त्यसको अध्ययन भइरहेको छ, यहाँहरूले नै भन्नुभएको छ, यो नयाँ प्रजातिले चाहिँ हामीलाई असर गर्ने, प्रभावित पार्ने कतिको सम्भावना छ, त्यसलाई रोक्न हाम्रा प्रयासहरू के छन् अहिलेसम्म, सर्वसाधारणका तर्फबाट यसमा के चाहिँ सरकारले अपेक्षा गरेका छ?
अब यसबाट के बुझ्न पर्यो भने, जस्तो मान्छेहरूको चाहिँ आनुवंशिक परिवर्तन हुन हजारौँ हजार वर्ष लाग्छ, भाइरसको आनुवंशिक परिवर्तन चाहिँ दिनमा हुन्छ, हुनसक्छ। अहिले जुन प्रजाति म्युटेसन भएर डेभलप भएको छ, यस्ता अरू अरू प्रजातिहरू पनि बन्न सक्छन्, तिनीहरूको क्यारेक्टर अलिक फरक हुनसक्छ। त्यसो भएको भएर आखिरी त्यो कोरोना भाइरसै हो, अरू भाइरस त होइन, त्यो त्यही कोरोना भाइरसको अर्को जात हो। र हामीले चाहिँ जनस्वास्थ्यका मापदण्डहरू फलो गऱ्यौँ, दूरी कायम गऱ्यौँ, मास्क लगायौँ, सेनिटाइज गऱ्यौँ भने आखिरी त्यो पनि लाग्न सक्दैन, लाग्न नदिनका लागि काम गर्नुपर्छ। अब लागिहाल्यो भने त्यसमा चाहिँ अहिलेको प्रजातिभन्दा, अहिले नेपालमा भइरहेको कोरोना भाइरसको जुन इन्फेक्सन छ, योभन्दा त्यो अलि सिम्टमहरू, रोगहरू, लक्षणहरू अलि जटिल हुन्छन् त्यसमा। त्यसो भएको भएर त्यसबाट बच्ने भनेको पनि, जस्तो बेलायतबाट आउने अहिले चाहिँ फ्लाइटहरू चाहिँ रोकिएको छ, बेलायत ट्रान्जिट भएर आउने पनि रोकिएको छ, बेलायतबाट मात्रै आउने होइन, अरू देशहरूबाट पनि आउन सक्छ। त्यसो भएर हामीले जनस्वास्थ्यका मापदण्डहरूलाई नै धेरै रिइन्फोर्स गर्नुपर्छ, क्वारेन्टिनमा स्ट्रिक्टली राख्नुपर्छ, र बाहिरी विदेशबाट आएका मान्छेहरूलाई अहिले चाहिँ 14 दिन क्वारेन्टिनमा राख्थ्यौँ हामी, अहिले 10 दिन राख्ने प्रोटोकल बनेको छ, 10 दिनसम्म क्वारेन्टिनमा राख्नुपर्छ र टेस्ट गर्नुपर्छ, पोजिटिभ आयो भने आइसोलेसनमा राख्नुपर्छ, त्यसरी व्यवस्थापन गर्नुपर्छ। भिन्दै जातको भनेर धेरै डराउनुभन्दा पनि, भिन्दै जातको चाहिँ भाइरसले असर नगरोस् भनेर हाम्रा मापदण्डहरूलाई चाहिँ अलि कडाइका साथ लागू गर्नुपर्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रणतर्फ अघि बढ़ेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, पछिल्लो तथ्याङ्कहरूले पनि त्यसलाई पुष्टि गरेको छ। त्यसै गरी नेपालमा सरकारले कोरोना विरूद्धको खोप ल्याउने प्रक्रिया चलिरहेको जनाएको छ। यिनै विषयमा कुराकानी गरिरहेका छौं। कुराकानीका क्रममा हामीसँग हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम। डाक्टर साहब, अब जसरी हिजोको निर्देशन भयो कि कोविड अस्पतालहरूलाई अब तपाईँहरू नन कोविड पनि अथवा अन्य रोगका अन्य बिरामीहरूलाई पनि उपचार गर्नुहोस्, त्यहाँ चाहिँ सजगताको सन्दर्भ धेरै महत्वपूर्ण हुन्छ कि कसैबाट, किनभने यो संक्रामक रोग हो, त्यो चाहिँ कसरी अवलम्बन गर्ने, अथवा त्यसको जुन यहाँले भन्नुभयो कि शुरू शुरूमा हामीलाई कहीँ न कहीँ समस्या थियो, यसका चाहिँ लक्षणहरूदेखि लिएर, यसका चाहिँ बानी व्यवहारहरूदेखि लिएर सबै कुराहरूमा अब अहिले अलिकति परिपक्व भएको अवस्था छ स्वास्थ्य कर्मी, त्यसै गरी चिकित्सकहरू, अथवा त्यसबाट कसरी त्यो चाहिँ अवलम्बन हुन्छ नि?
नेपाल सरकारले सबै तयारीहरू चाहिँ पहिलेदेखि गरेकै छ, होइन? र हामीले भन्नुपर्दाखेरि नेपालले COVID-19 को नियन्त्रणको लागि, यसको उपचारको लागि वान अफ द बेस्ट रिजल्ट ल्याएको छ। तपाईँ साउथ एसियामा हेर्नुहुन्छ भने भुटानपछि सबभन्दा राम्रो चाहिँ क्योर रेट, रिकभरी रेट नेपालमै छ, र यसो भनेर ढुक्क भएर बस्ने अवस्था छैन। हामीले जनस्वास्थ्यका मापदण्डहरूलाई रिइन्फोर्स गर्दै, मान्छेहरूलाई सिकाउँदै, बुझाउँदै, जुनसुकै प्रजातिको भाइरस आयो भने पनि त्यसलाई कन्ट्रोल गर्दै, अब हामी चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भ्याक्सिन चाहिँ लगाउनु पर्ने, भ्याक्सिनको जोहो गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ। र नेपाल सरकारले भ्याक्सिनको लागि चाहिँ विभिन्न चाहिँ तयारीहरू गरेको छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि आफ्नो मन्त्रालय अन्तर्गत गर्नुपर्ने कामहरू गरेको छ, र यो चाहिँ COVID-19 भाइरसको उपचारको लागि हामीले अस्पतालहरूको चाहिँ स्तर वृद्धि गरेका छौँ, बेडहरू बढाएका छौँ, यसको उपचार प्रविधि पद्धति हामीले इस्टाब्लिस गरेका छौँ, हामीले चाहिँ मान्छेलाई ट्रेन गरेका छौँ, हामीले चाहिँ रोग लाग्न नदिनको लागि प्रशस्त इकोनोमीमा धेरै नै घाटा भए पनि हामीले त्यत्रो महिना लकडाउन गरेर आयौँ र हामीले कन्ट्रोल पनि गऱ्यौँ, अझ पनि कन्ट्रोल गर्नको लागि जनस्वास्थ्यका मापदण्डहरूलाई रिइन्फोर्स गर्दै भ्याक्सिनको जनतालाई भ्याक्सिन लगाउनको लागि जस्तो फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई चाहिँ भ्याक्सिन लगाउने तयारी गर्दै भ्याक्सिन लगाउँदै हामीले यो रोगको नियन्त्रण अगाडि गर्दै बढ्नुपर्ने हुन्छ हामी अब।
डाक्टर साहब, अब यो खोपकै सन्दर्भमा कुरा गरिरहँदा खोपको तयारी भनौँ न, खोप ल्याउने तयारी, किन हामी कहाँ त यो सम्भावना छैन, खोप ल्याउने तयारीका सन्दर्भमा सरकारले कूटनीतिक नोट चाहिँ पठाएको, विभिन्न खालका तयारीहरू गरेको भन्ने कुरा आएको छ, यो तयारीको पछिल्लो अवस्था चाहिँ कस्तो छ?
अहिले हामीले पहिला हामीलाई चाहिँ खोप किन्नका लागि चाहिँ अलिकति कानुनी अडचन थियो, त्यो विधेयक चाहिँ अहिले चाहिँ पास भइसकेको छ, इमर्जेन्सी अथोराइजेसनको काम चाहिँ भइसकेको छ नम्बर एक। अर्को कुरा, नेपालमा खोपको पहिले पनि राम्रो व्यवस्थापन थियो, हामीले चाहिँ हाम्रा बालबालिकाहरूलाई खोप लगाइरहेका थियौँ, हाम्रा 16,000 भन्दा बढी खोप केन्द्रहरू छन्, जिल्लामा चाहिँ स्टोर गर्ने व्यवस्था छ, केन्द्रमा छ, प्रादेशिक स्टोरहरू छन्, हामीले ती सबै तयारी चाहिँ गरेका छौँ। अर्को कुरा चाहिँ हामीले डिप्लोयमेन्ट प्लान, सपोज के अरे त्रिभुवन विमानस्थलमा भ्याक्सिन आइपुग्यो भने त्यो भ्याक्सिनलाई चाहिँ जनताको पाखुरासम्म लगाउनलाई के गर्नुपर्छ, त्यो सबै कामहरू हामीले अहिले गरिसकेका छौँ। र जहाँसम्म खोपको कुरा छ, खोप पनि रेगुलेटरी अथोरिटीबाट चाहिँ एप्रुभ भएको, सकभर सस्तो, किफायती, राम्रो, हामीलाई चाहिने जति दिन सक्ने, र हाम्रो चिस्यान प्रविधि धेरैजसो हामीसँग 2-8 डिग्री सेन्टिग्रेडमा स्टोर गर्ने सुविधा छ, -20 पनि स्टोर गर्ने सुविधा हामीसँग छ, यो चाहिँ चिस्यानमा सँग मिल्ने त्यस्तो खालको भ्याक्सिन चाहिँ ल्याउने भनेर हामीले तयारी गरिरहेका छौँ। अब छिट्टै नै हामीले भ्याक्सिन कुन ल्याउने भनेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा भ्याक्सिन चाहिँ कुन ल्याउने भन्ने निधो हुन्छ र त्यही किसिमले हाम्रो तयारी भएको छ।
डाक्टर साहब, अब ठ्याक्कै यो भन्न त नसकिएला, तैपनि अब यसको समय कति लाग्न सक्छ डाक्टर साहब, एउटा अनुमान गर्न सकिन्छ यसमा कि?
अब बुझ्नु पर्यो, संसारमा 200 भन्दा बढी देश छन्, अहिलेसम्म 7-8 देशमा भ्याक्सिन लगाउन सुरु गरिएको छ, भ्याक्सिनको प्रोडक्सन पनि एकदमै संसारलाई चाहिने जति एकैचोटि हुन सक्दैन, बिस्तारै फेज वाइज तरिकाले लगाउनुपर्छ संसारभरि नै। त्यसो भएर हामीले हाम्रो 3% पपुलेसन भनेको स्वास्थ्य कर्मीहरू, जसले चाहिँ आफूलाई रोग लाग्ने सम्भावना बढी हुन्छ र तिनले अरूलाई धेरैलाई सार्न सक्छन्, जस्तो एल्डरलीहरू, वृद्ध वृद्धाहरू, यस्ता व्यक्तिहरूलाई खोप लगाउनको लागि हामी छिट्टै नै हामी चाहिँ कुन खोप ल्याउने, कसरी ल्याउने भनेर हामी चाहिँ अहिले जुन होमवर्क गरिरहेछौँ, तपाईँले 1-2 हप्ताभित्रै तपाईँले यो शुभ समाचार सुन्नुहुन्छ।
डाक्टर साहब, हामी अब अन्तिम मिनटमा छौँ, पछिल्लो समयमा जसरी वातावरणीय प्रदूषण बढेको छ, वायु प्रदूषणका कारणले स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरू निम्त्याउन सक्ने, दीर्घ रोगहरूलाई असर पार्न सक्ने भन्ने खालका कुराहरू भएका छन्, यो सन्दर्भमा अन्तिम मिनटमा आम मानिसहरूले के कस्ता खालका उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ भनिदिनुहोस् न?
अहिले काठमाडौँ र नेपालका अरू प्रमुख शहरहरूमा वायु प्रदूषणको चाहिँ मात्रा बढेको छ, यस्तो बेलामा घरबाट धेरै बाहिर ननिस्कन, जस्तो मर्निङ वाक, इभिनिङ वाक गर्नेहरूले पनि अहिले नगर्न, अनि आगो बाल्ने काम नगर्न, उद्योग धन्दाहरू पनि दुई चार दिनको लागि बन्द गर्न अति आवश्यक नभरी नचलाउन म चाहिँ सबैलाई अनुरोध गर्छु र यो धेरै लामो रहँदैन केही दिन रहन्छ जस्तो अहिले धेरै भयो पानी परेको छैन त्यसो भएर प्रदूषणको मात्रा बढेको छ त्यो मात्रा अलिकति कम हुँदा बित्तिकै हामी सुसूचित गर्छौँ अहिलेहरूलाई अहिले चाहिँ सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू खास गरी सहरमा बस्नेहरू अलिक संयमित हुनु अलिकति चाहिँ धेरै बाहिर नहिँड्नु एक्सपोजर नगर्नु भनेर म भन्न चाहन्छु
डाक्टर साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
मेरो पनि धन्यवाद
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम नेपालमा कोरोना संक्रमणको अवस्था क्रमशः नियन्त्रणतर्फ अघि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ त्यसै गरी कोरोना विरूद्धको खोप ल्याउने तयारी पनि अगाडि बढाइएको मन्त्रालयले जनाएको छ यिनै विषयमा हामी कुराकानी गर्दैथ्यौं आजका लागि अन्तर्सम्वादको निर्धारित समय सकिएको छ प्राविधिक मित्र सुरेन्द्र पौडेल राजु थापा सहित म सन्तोष रिग्मी बिदा हुन्छु नमस्कार